परमेश्वरको अनुग्रहले आज फेरि जुट्न पाएको छ हामी। अनि म पनि तीन हप्ता भयो यता आउन नपाएको विभिन्न कारणले। प्रभुलाई धन्यवाद होस् आज आउन प्रभुले सहायता गर्नुभयो। अनि हामी एउटा खण्ड पढ्नेछौँ, यो चाहिँ प्रभु येशु जब जन्मनु भएको थियो त्यो बेलामा भएको घटना, जुन रात उहाँ जन्मिनु भयो त्यो बेलामा सबभन्दा पहिला यो खबर चाहिँ परमेश्वरले स्वर्गदूतहरूद्वारा यो दिनुभयो, उहाँको पुत्र येशु ख्रीष्ट जन्मिनु भएको छ भन्ने खबर। तर यो खबर परमेश्वरले कसलाई दिनुभयो सबभन्दा पहिला भने बेथलेहम, जुन ठाउँमा उहाँ जन्मिनु भएको थियो त्यो सानो गाउँमा भएका केही गोठालाहरूलाई यो खबर दिनुभयो। त्यसैले यो पढ्न लागिरहेका छौँ पहिला। अनि लुका दुईको हामी एक पददेखि पढेर दस पदसम्म पढ्नेछौँ। त्योभन्दा अलिकति अगाडि अझ पढ्नेछौँ। अनि ती दिनहरूमा यस्तो भयो, सीजर अगस्टसबाट सारा संसारको नाम लेखिनुपर्छ भन्ने उर्दी निस्कियो। सिरियाका राज्यपाल कुरेनियस भएको बेलामा यो नाम लेखाई पहिलोचोटि भएको थियो। अनि सबैजना नाम लेखाइन गए हरेक आफ्नै शहरमा। अनि युसुफ पनि गालिलको नासरत शहरबाट निस्केर यहुदियामा बेथलेहम भनिने दाउदको शहरमा गए, किनकि तिनी दाउदका घराना र वंशका थिए। आफ्नी मगनी भएकी पत्नी मरियमसँग, जो गर्भवती भएकी थिए, तिनी नाम लेखाइन गए। अनि यस्तो भए उनीहरू त्यहाँ रहँदा रहँदै उनका जन्माउने दिनहरू पूरा भए। अनि उनले आफ्ना जेठा छोरालाई जन्माइन् र उहाँलाई लपेट्ने लुगाहरूमा बेरेर उहाँलाई डुडमा राखिन्, किनकि उनीहरूका निम्ति पौवामा ठाउँ थिएन। अनि त्यही इलाकामा राति आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए। अनि हेर, प्रभुका दूत तिनीहरूका आए र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो र तिनीहरू साह्रै डराए। अनि स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ, किनकि आज तिमीहरूका निम्ति दाउदको शहरमा एकजना मुक्तिदाता जन्मिनु भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। यहाँसम्म हामी पढ्यौँ, अनुसार हामी प्रार्थना गरेर अगाडि बढ्नेछौँ। धन्यवाद हाम्रो परमेश्वर, तपाईँले आफ्नो प्रिय पुत्र येशु ख्रीष्टलाई हाम्रो मुक्तिदाता हुनलाई यो संसारमा पठाउनु भयो आजभन्दा 2000 वर्ष अगाडि। अनि यो नै बडो आनन्दको खुशीको खबर हो। अनि यसमा हामी यसै कारण हामी बचाइएका छौँ, यसैमा हामी खडा छौँ। अनि यसैद्वारा हाम्रो बाँकी जीवन जिउनलाई हामीलाई सहायता गर्नुहोस्। तपाईँको अनुग्रह प्रशस्त छ प्रभु। अहिले हाम्रो विभिन्न थुप्रै व्यस्तताहरूबाट हाम्रो कामहरू, हाम्रो सब विभिन्न कामहरूबाट अहिले एकछिनको समयको लागि पिता अलग गरेर तपाईँको निम्ति तपाईँलाई ध्यान दिन, किनभने तपाईँ नै हाम्रो जीवनको मालिक हुनुहुन्छ र तपाईँको रगतले हामी किनिएका हौ, हामी तपाईँको दास र दासी हौ, हामी आफ्नै होइनौ। र तपाईँले हामीलाई आफ्नो महिमाको लागि बोलाउनु भएको छ यस संसारको बीचमा, हामी तपाईँको गवाही हुनलाई अनि तपाईँको ज्ञानमा हामीलाई बढ्नु छ पिता। अनि यो छोटो समय तपाईँले लिइदिनुहोस्, पवित्र पारिदिनुहोस्, एक एकको जीवनमा तपाईँले काम गरिदिनुहोस् कि यो एकछिनको लागि मात्र नभएर हाम्रो जीवनमा गहिरो काम हुने तपाईँको वचनले काम गरिदिनुहोस् प्रभु। जसरी तपाईँले नै भन्नुभएको छ, जसरी आकाशबाट पानी र हिउँ पर्दछ र जमिन भिजाउँछ र त्यो व्यर्थमा फर्केर जाँदैन, त्यस्तै मेरो वचन पनि हुनेछ, यसले आफ्नो काम पूरा गर्नेछ भन्नुभएको छ। हाम्रो हृदय पनि तपाईँको वचनले भिजाउनुहोस्, मलिलो नरम पारिदिनुहोस्, नम्र पारिदिनुहोस्, तपाईँको महिमाको लागि असल फल फलाउने जीवनहरू हामीलाई बनाइदिनुहोस् प्रभु। हामी आफै केही गर्न सक्दैनौँ, तपाईँकै महिमाको लागि चाहे खाओ, चाहे पियो, चाहे जे सुकै गर, प्रभुकै महिमा गर भन्नुभएको छ। अनि हामीलाई सिकाउनुहोस् प्रभु, यस समय लिइदिनुहोस्। धन्यवाद छ प्रभु येशुको नाममा। एउटा शब्द हामीले यहाँ जुन पढ्यौं, त्यो शब्द चाहिँ एकछिन याद गर्नेछ। दुईको दशमा, लुका दुईको दश, स्वर्गदूत आएर चाहिँ खबर दिएको छ, भर्खर प्रभु येशु चाहिँ जन्मिनु भएको छ। जन्मेर उहाँलाई कस्तो ठाउँमा राखिएको थियो, एउटा डुडमा, एउटा त पशुलाई खुवाउने एउटा भाँडामा काठलाई खोपेर बनाएको थियो होला, होइन? अनि प्रभु येशूलाई चाहिँ कुनै पौवामा ठाउँ नभएकोले एउटा गोठमा लगेर भए पनि जन्माउनु पर्यो। अनि स्वर्ग र पृथ्वीकै मालिक परमप्रभु परमेश्वर जब मानिस हुनुभयो उहाँ अति नै होचिनु भयो, अनि उहाँ चाहिँ त्यसको ठाउँमा जन्मेपछि सबभन्दा पहिलो खबर चाहिँ नम्र मानिसहरूलाई नै सुनाइयो। त्यो चाहिँ थियो गोठालाहरू जो चाहिँ आफ्नो काम गरिरहेका थिए, उनीहरू चाहिँ लाई अचम्मको खबर आयो। उनीहरू एकदम डराए। त्यो उज्यालो जब चम्कियो, रातको बीचमा उज्यालो चम्किँदाखेरि को डराउँदैन होला है? अनि स्वर्गदूतले के भन्यो भने, न डरा सबभन्दा पहिला, किनभने प्रभु येशू चाहिँ हामीलाई दण्ड दिन, हामीलाई नष्ट गर्न आएको होइन, त्यसैले न डराओ भनेको छ। उहाँ हामीलाई त अघि हामीले गाएको जस्तै पापीहरूको मित्र हुनुहुन्छ उहाँ। न डराओ किनभने हेर, हेर भनेको चाहिँ ध्यान देऊ, एकदम यो महत्वपूर्ण कुरा हो भन्नलाई चाहिँ बाइबलमा हेर भनेको हुन्छ है। न डराओ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु। कस्तो समाचार सुनाउँछु? यहाँ भनेछ तिनवटा शब्द छ। यहाँ भनेछ शुभ समाचार। शुभ भनेको चाहिँ राम्रो, अनि शुभ लाई चाहिँ छोटकरीमा सु मात्र भन्न पनि सकिन्छ, त्यसैले शुभ समाचारलाई छोटकरीमा सुसमाचार भन्ने गर्छ हामीले, ठिक है? शुभ समाचार जस्तो कि अस्ति म एउटा विवाह चर्चमा भएको थियो, एभेन्जरमा जाँदाखेरि चाहिँ त्यहाँ अगाडि भन्दै थियो आज शुभ विवाहमा तपाईँहरूलाई स्वागत छ भन्दै थियो त्यहाँ अगाडिबाट। शुभ भनेको राम्रो विवाह, शुभ, अनि यो चाहिँ समाचार हो, एउटा खबर, अनि यो खबर चाहिँ शुभ समाचारको अगाडि के लेखा छ भने आनन्दको शुभ समाचार, आनन्द दिने, हामीलाई खुसी पार्ने, हामीलाई निराश पार्ने होइन, हामीलाई बोझिलो पार्ने होइन है, हामीलाई चाहिँ अति नै आनन्द दिने यो शुभ समाचार। त्यति मात्र होइन, अझ अर्को शब्द छ, आनन्द मात्र होइन बडो आनन्द भनेको छ। बडो भनेको धेरै है, एकदम भनेको होइन त बडेमाको भन्छ नि, बडो आनन्दको शुभ समाचार सुनाउँछु। त्यो के थियो भने उसले बताउँछ जो सबै मानिसहरूका निम्ति हुनेछ। यो चाहिँ यो शुभ समाचार चाहिँ कस कसका लागि हो? सबै मानिसहरूका निम्ति हो भनेपछि तपाईँको लागि पनि हो है, सानो सुशीलको लागि पनि हो, अनि सबभन्दा वृद्ध उमेरको हुनुहुन्छ है हाम्रै कामसिंह दाई र माइला दाई नै होला है, होइन हाम्रो यहाँ आमा हुनुहुन्छ होइन, उहाँहरूभन्दा पनि वृद्ध। सानो ठुलो सबैको लागि, युवाहरू, नानीहरू, पुरुष, स्त्री, फरकै पर्दैन है, यो चाहिँ प्रभु येशू चाहिँ सबैको लागि आएको। अनि यहाँ भनेको छ म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। अनि त्यो सुसमाचार चाहिँ यो हो भनेको सुरुवात चाहिँ, किनकि आज है, त्यो बेलाको कुरा चाहिँ भर्खरै थियो, आज तिमीहरूका निम्ति, तिमीहरूका निम्ति, तिमीहरूको खातिर, तिमीहरूको लागि भनेर दाउदको सहरमा भनेको, त्यो बेथलेहम गाउँलाई दाउदको सहर भनिएको छ, दाउदको सहरमा एकजना को जन्मिनु भएको छ? मुक्तिदाता जन्मिनु भएको छ। अनि यही नै खुसी खबर हो, एकजना मुक्तिदाता हुनुहुन्छ। आज हामी यहाँ बसिरहेका छौँ होइन, हाम्रो विभिन्न कामहरू छन्, हाम्रो विभिन्न जिम्मेवारीहरू छन्, हामीले सब गर्नुपर्छ, अनि भोलिपल्ट भोलि पनि गर्नुपर्छ, अनि एक वर्षपछि पनि गर्नुपर्छ, अनि दुई वर्ष पनि छ, अनि त्यसपछि अलिकति बुढो पनि हुँदै जान्छौँ, बुढी पनि हुँदै जान्छौँ होइन, अनि हामी चाहिँ अलिक कमजोर पनि हुँदै जान्छौँ पछि त, अनि हामी त हाम्रो शरीर त मर्दै जान्छ है, तर जहिले पनि के याद गर्ने भने हाम्रो मुक्तिदाता हुनुहुन्छ। हामी यो संसारमा केही दिनलाई छौँ, यो शरीर मरि पनि रहेको छ, तर हामीसँग चाहिँ मुक्तिदाता हुनुहुन्छ। अब यसको लागि, यसको विषयमा अलिक सोच्न चाहन्छौँ हामी, अनि त्यो तपाईँको हृदयमा चाहिँ एक ठाउँमा राम्रोसँग राख्नुहोस्, बाँधेर लक गरेर, अनि बेला बेला त्यसलाई विचार गर्नुहोस्, किनकि यो चाहिँ तपाईँलाई ठुलो आशिष हुन्छ, जसरी मलाई पनि भइरहेको छ, अहिले सोचिरहेको छु मैले जुन बताउन लागेको कुरा, त्यो के भने एउटा बडो आनन्दको शुभ समाचार। अब एकचोटि यो शब्दलाई चाहिँ हामी कहाँ हेर्नेछौँ भने पहिलो कोरिन्थी 15 अध्यायमा पल्टाउनुहोस् त। पहिलो कोरिन्थी 15 अध्यायमा चाहिँ यो शब्द शुभ समाचार अथवा सुसमाचार भन्ने शब्द यहाँ पनि पाउँछ। यो बडो आनन्दको सबै मानिसहरूका निम्ति एक मुक्तिदाता हुनुहुन्छ भन्ने यो कुरा, यो खबर है। अनि यो मुक्तिदाताले हामीलाई चाहिँ मुक्ति दिन उहाँ मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो भन्ने कुरा नै खुसी कुरा। अब अनि आज जीवित हुनुहुन्छ कस्तो नि, उहाँ उहिले भएको एउटा घटनाले मात्र हामीलाई के खुसीको खबर हुन्थ्यो होला। त्यो उहिले भएको घटना मात्र हामीले सोच्दैनौँ सुसमाचार भन्दाखेरि चाहिँ 2000 वर्ष अगाडि यो भयो 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 मात्र हामीले त्यसलाई सुसमाचार त्यसलाई मात्र भनिँदैन, त्यो हो, तर त्यो गरिदिने व्यक्ति चाहिँ आजै हामीसित हुनुहुन्छ, त्यो हो खुसी खबर होइन त। त्यो गरिदिने, त्यो मरिदिने, त्यो बौरी उठ्ने जीवित प्रभु येशु चाहिँ आज मसँग हुनुहुन्छ, त्यो मेरो लागि बडो आनन्दको खुसी खबर हो। उहाँ मरेर गएर खै कतातिर हराइरहनु भएको छ होइन, होइन आजै हामीसित हुनुहुन्छ, अनि त्यो नै खुसी खबर हो। त्यसले यहाँ पढ्नेछौँ, औ हे भाइहरू, पहिलो कोरिन्थी 15 एकमा लिएको छ, अब हे भाइहरू, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरे त्यही म तिमीहरूलाई बताउँछु, त्यसलाई नै तिमीहरूले ग्रहण गरेका छौ है। हामीले विश्वास गर्यौं, यो मुक्तिदातालाई ग्रहण गर्यौं र त्यसैमा तिमीहरू उभिन्छौ, त्यसैद्वारा तिमीहरूले के पनि पाउँछ, मुक्ति पाउँछ। हेर्नु न, मुक्तिदाता, दाता भनेको दिनेवाला, अनि हामी चाहिँ ग्रहण गर्नेवालाहरू हौ, लिनेहरू हौ, हामीले चाहिँ मुक्ति पाउँछौ है विश्वासद्वारा। त्यसैद्वारा तिमीहरूले मुक्ति पनि पाउँछ यदि तिमीहरूले मैले प्रचार गरेको वचन, यो खबर है, यो खबर बलियो गरी पक्रियो भने, नत्र तिमीहरूले व्यर्थमा विश्वास गर्यो। अनि तर हामीले चाहिँ बलियो गरी, हामीले साँच्चै नै हृदयदेखि होइन आफ्नै लागि व्यक्तिगत रूपमा विश्वास गरेको छ भने त्यो व्यर्थमा हुँदैन। कहाँ व्यर्थमा हुन्छ है, के परेको पानी व्यर्थमा भयो? भएको छैन, सबै हरियाली छ अहिले है, उम्रेको छ। परमेश्वरको वचन पनि त्यस्तै हो भनेछ यसैया 55 मैले पठाएको हिउँ र पानीले चाहिँ जे कामको लागि पठाएको हौ त्यसले काम पूरा गर्छ होइन त। कि पानी आउँदा आउँदा बिचै बाटोमा ए भएन भने पुर फर्केर जान्छ है, जाँदैन, त्यो त्यो जमिनलाई भिजाउँछ। त्यस्तै प्रभुको वचन पनि जब साँच्चै नै हाम्रो हृदय खुल्ला गर्यौँ नि, ढाकेर राखेन है, हाम्रो हृदयलाई भिजाउँछ, हाम्रो हृदयलाई आशिष दिन्छ, हामीलाई अनन्त जीवन र मुक्ति दिन्छ। त्यसैले यहाँ लेखेको छ, किनकि सबभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिए जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात पवित्र शास्त्रहरू मुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो। पहिलो कुरा यो खुसीको कुरा, हाम्रो पापको ऋण तिर्नुभयो उहाँ मान्छे बनेर। दोस्रो कुरा, र गाडिनुभयो, उहाँ साँच्चै नै मर्नुभएको थियो भन्ने प्रमाण हो, उहाँ गाडिनुभयो। अनि पवित्र शास्त्रहरू मुताबिक उहाँ कुन चाहिँ दिनमा बौराइनु भयो, के अरे तिम्रो नाम कोपिला होइन, कविताले भन्न सक्छ कुन चाहिँ दिनमा, पहिलो दोस्रो कि सोम, तेस्रो दिनमा बौराइनु भयो। यो किन यसरी भनेको नि, यो साँच्चै भएको ऐतिहासिक घटना हो, एक दिन दुई दिन अनि तेस्रो दिनमा उहाँ बौराइनु भयो। त्यसैले उहाँ आज जीवित हुनुहुन्छ, त्यसैले मसँग एक मुक्तिदाता हुनुहुन्छ। अब यसलाई छ नि, अब अलिकति व्यवहारिक बनाउनलाई म एक दुई ठाउँमा लान चाहन्छु। जस्तो कि हामी कहाँ जाउँ भने एक्चुली रोमी 8 अध्यायमा छ, ठिक, रोमी 8 अध्यायमा अहिले हामी कस्तो संसारमा छौँ भने, एउटा संकष्टहरूले भरिएको संसारमा छ। आदमको समयदेखि नै निधारको पसिनाले तिमीले जमिनको उब्जनी खानेछौ भनेछ, त्यही गरिरहेछौ होइन, निधारको पसिनाले खानालाई मात्र पनि दुःख गर्नै पर्छ। अदनको बगैँचाको आनन्द पापको प्रवेशले चाहिँ उडाएर लगिदियो, श्राप आएको छ। तर बाइबलमा चाहिँ खुसीको खबर छ कि मसीह आउनुहुन्छ भनेर भनेको थियो, शैतानको शिर कुच्याउने हुनेछ भनेको थियो, हामीले अध्ययन गर्यौँ होइन त। अनि उहाँ आउनु पनि भएको छ, आएर पनि उहाँले काम भ्याएर पनि गइसक्नु भयो नि। अस्ति हामीले अध्ययन गरेको थियौँ तीन हप्ता जति अगाडि प्रभु येशू एकचोटि आउनुभयो 2000 वर्ष अगाडि। अब 2000 वर्ष भइसक्यो, अब कुनै पनि घडी फेरि उहाँ आउनुहुन्छ हामीलाई लिनलाई पहिला, अनि संसारमा चाहिँ 7 वर्षको झन डरलाग्दो संकष्ट हुनेछ जुन कहिले पनि नभएको, अनि 7 वर्ष त्यो बितेपछि हामी चाहिँ प्रभुसँगै यो संसारमा आएर 1000 वर्ष रहनेछ, राज्य हुनेछ। त्यो बेलामा सबै श्राप हटाउनुहुनेछ, शान्तिको राज्य ल्याउनुहुनेछ, अनि त्यसपछि चाहिँ यो संसार र पृथ्वी पनि उहाँले हटाएर नयाँ आकाश र नयाँ पृथ्वी ल्याउनुहुनेछ। त्यो अलिकति हामीले अध्ययन गरेका थियौँ होइन, तर हामीले के अध्ययन गरेका थियौँ याद छ तपाईँलाई, यो अहिलेको समय चाहिँ कस्तो समय हो भनेर अलिअलि मैले बताएको थिएँ। अनि यो अहिलेको समय चाहिँ एकदमै अविश्वासको समय हो। गाउँ के अरे बिउ छर्ने उखानमा चाहिँ चार खालको जमिनमा परेको बिउ मध्येमा एक खालको जमिनको बिउ मात्रै फल फलाएको थियो होइन त, तीन खालको जमिन त केही नै के है व्यर्थमा, तर प्रचार खुब गरिन्छ यो समयमा, तर थोरैले मात्र मुक्ति पाउँछ नम्बर एक त्यो अध्ययन गरेका थियौँ। त्यसपछि चाहिँ परमेश्वरको वचन साँचो बिउ छरिँदैछ, तर शैतानले के पनि छर्दैछ, सामा पनि छर्दैछ। त्यसैले यो समय कस्तो हो, झुटो विश्वासीहरू पनि थुप्रै हुनेछन्, सामाको समय पनि हो, एकदम अलमलको समयमा साँचो विश्वासीहरूलाई चाहिँ यो एकदमै उनीहरूलाई परीक्षा हुन्छ, उनीहरूलाई दुःख लाग्ने समय पनि हो। यो ख्रिस्टको नाम लिएर पनि ख्रिस्टको निम्ति नजिउने व्यक्तिहरू जो चाहिँ सामा मात्रै, तर त्यो पनि हामी सहनै पर्छ किनभने स्वर्गदूत पठाएर मात्रै यसलाई अलग गर्न सकिन्छ, अनि एक दिन चाहिँ त्यसैले त्यो दिन पर्खिरहेको छ। अनि अध्ययन गर्दै गएका थियौँ त्यसमा चाहिँ तेस्रो कुरा कि यस्तो समय कि यो सुसमाचारको सुरुवात चाहिँ 2000 वर्ष अगाडि नै सानो एउटा यरुसलेममा थोरै 12 थिए, 11 है 120 3000-5000 संसारमा धरोमा मान्छे छन्, तर त्यो सानो रायको दाना जस्तो भनेको छ नि होइन, त्यो बढ्दै बढ्दै चाहिँ कस्तो रुख भयो भने छ एकदमै ठुलो रुख, अनि हाँगाहरूमा चाहिँ के बस्न आएका थिए, चराहरू। अनि त्यो त राम्रो होइन भनेको थियो किनभने पहिला त चराहरूले त बिउ खाइदिएको थियो, त्यो त शैतान हो भनेको थियो, अनि त्यसैले साँचो रूपमा सुरु भएको ख्रिस्टको यो जनहरूको उमा चाहिँ गहुँमा त गहुँमा सामा मात्र होइन, त्यहाँ चाहिँ अनेकौं झुटा शिक्षाहरू शैतानिक अनेकौं क्रियाकलाप पनि बढ्दै जाने कुराको चित्रण हो। एकदमै अजिङ्गर एकदमै एउटा भनौँ न शरीरमा चाहिँ बढ्न नहुने चिज बढाए जस्तो कि रायोको दाना त त्यो त रुख त हुनु हुँदैन नि होइन, तर मान्छेको शरीरमा क्यान्सर लागेको जस्तै रूपमा हुनेछ भने थियो। अनि अर्को एउटा थियो हामीले अध्ययन गरेको त्यो के भने एउटा स्त्रीले अब गाउँबाट पिठो आउँछ होइन, अनि तीन पाथी पिठो जस्तो लाग्छ होइन, तीन पाथी पिठोमा चाहिँ के लुकाएर राखिदिएको थियो, खमीर है, कहिलेसम्म लुकाएर राख्यो, लुकाइराख्यो भने चाहिँ फेरि त्यो देखिने गरिकन त्यो पुरै खमीर नभएसम्म चाहिँ लुकाइराखेको छ। त्यसैले यो अहिलेको समय जुन 2000 वर्ष भइसक्यो त्यहाँ चाहिँ साँचो विश्वासीहरू पनि हुन्छन्, तर झन के बढ्छ, अविश्वास नै बढ्छ। अनि यसो हेर्दा त अविश्वासले नै जित्ला जस्तो, विश्वासले भन्दा पनि है, यसो हेर्दा त खमीरले जितिरहेको जस्तो छ। अनि त्यसैले चाहिँ यो समय चाहिँ विश्वासीहरूको लागि एउटा संकष्टपूर्ण र परीक्षाको समय हो। तर कुरा के भने साँचो विश्वासीहरूलाई थाहा छ कि सुसमाचारले नै उसको जीवनमा चाहिँ जितिरहन सक्छ, अविश्वासले चाहिँ अविश्वासीहरूको जीवनमा जित्छ, तर विश्वासीहरूको जीवनमा चाहिँ सुसमाचारले नै जित्छ। अब त्यो कुरा चाहिँ अलिअलि बाँड्न लागेको छ। पहिला सुरु चाहिँ रोमी 8:18 पदमा हामी पढ्नेछौ, के अरे रोमी आठको सत्रमा यहाँ लेखेको छ, अनि सन्तान हौ भने, हामी परमेश्वरको सन्तान हौ भने हकवालाहरू पनि हौ, साँच्चै परमेश्वरका हकवालाहरू, परमेश्वरबाट नै हामीले हक पाएका छौ, उहाँको सन्तान हुने हक मात्र नभइकन एउटा सन्तानले पाउनेहरू सबै थोक गरेर हामीले उहाँले दिनुहुन्छ। ख्रिस्टसँग साझा हकवालाहरू, प्रभु येशूसँगै हामी चाहिँ हकवाला भएका छौँ, उहाँसँगै मर्यौं, उहाँसँगै गाडियौं, उहाँसँग बौरी उठ्यौं, उहाँसँगै हामीलाई परमेश्वरले बसाल्नुहुनेछ। हामी कस्तो प्रकारले ख्रिस्टसँग जोडिएका छौँ भने हामी कहिले पनि उहाँबाट अलग गरिने छैन है। ख्रिस्टसँग साझा हकवालाहरू, अनि यहाँ यस्तो लेखेको छ, उहाँसँगै हामीले दुःख भोग्यौं भने चाहिँ उहाँसँगै हामीले महिमा पनि पाउनेछौं। त्यसैले एउटा विश्वासीले चाहिँ यो संसारमा दुःख भोग्नु पर्नेछ, तर त्यसपछि उसले महिमा पाउनेछ भनेछ। त्यसैले हामीले धैर्य धरम 18 पद, किनकि म ठान्दछु यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन् जो हामीमाथि प्रकट हुनेछ। के भन्दैछ भने विश्वासीलाई हुने दुःख कष्ट यो संसारमा चाहिँ पछि उसले पाउने परमेश्वरबाट महिमासँग चाहिँ दाज्न योग्य पनि छैन। यति बडो आनन्दको सुसमाचार ख्रिस्टमा छ, यति परमेश्वरले दिने मुक्ति, परमेश्वरले दिने छुटकारा चाहिँ र हामीलाई दिने महिमा जुन चाहिँ हामीले पाउन बाँकी छ यति ठूलो छ कि त्यो चाहिँ यो संसारमा हुने दुःखसँग हामीले तुलना गर्न सक्दैनौँ भनेछ। अनि त्यसपछि अब एकचोटि रोमी 12 अध्यायमा जाउँ। तर हामी चाहिँ विश्वासीहरूलाई के चाहिँ गाह्रो छ भने पछि सोच्दाखेरि त हामीलाई हो अब एक दिन त हामी महिमामा प्रवेश गरिहाल्छौँ, तर अहिले जिउन पो गाह्रो भयो जस्तो लाग्छ हामीलाई कतिपटक। किनभने हामी प्रभु कहाँ त पुगिसकेका छैनौँ, होइन? उहाँ कहिले आउनुहुन्छ हामीलाई थाहा छैन नि। हाम्रै जीवनकालमा हुनसक्छ अब, तर उहाँ नआउन्जेलसम्म यो शरीरमा रहन्जेलसम्म त यो संसार त झन्झन खमिर हुँदैछ, झन्झन सामा बढ्दैछ। त्यति मात्र होइन, विभिन्न तरिकाले भन्दैछ कि दिन झन्झन खराब हुँदैछ। अनि रोमी 12 अध्यायमा चाहिँ मानिसहरूसितको हाम्रो सम्बन्धको कुरा गरेछ। अब त्यो झन् गाह्रो हुन जान्छ है, जब चाहिँ हामी संसारमा बस्दाखेरि संसारसितको हाम्रो व्यवहारमा कतिपटक हामीलाई चाहिँ गाह्रो पर्छ। हामी विश्वासी भएकोले हामी झगडा गर्दैनौँ, होइन? पहिला त कोही आयो भने त लाइजा भन्न सक्थ्यो हामीले, अब हामी त्यो गर्दैनौँ है। त्यसैले हामीलाई हेप्न पनि खोज्छ, फाइदा लिन पनि खोज्छ, यसले त केही पनि गर्दैन भनेर, होइन? अनि भोलि भन्छ, भोलि भन्छ, भोलि भन्छ, अनि होइन मलाई पनि त्यस्तो भइरहेछ क्या अहिले। आज म काठमाडौँ जाँदैछु फेरि, अनि हामी नम्र भएर कुरा गर्छौँ, उसले त्यसको फाइदा लिन्छ है, के गर्ने है। अब यहाँ त्यसैले हामीलाई चाहिँ एकदम हामी होसियार पनि हुनुपर्छ है। एक त हामीलाई भनेको छ रोमी 12 अध्यायको 2 पदमा, अनि यस संसारसित है एक नासे नहो। यसको मतलब चाहिँ विभिन्न मध्ये उनीहरू जस्तै चाहिँ हामीले गर्नु हुँदैन, उसले जे सुकै गरे पनि। अनि हामीलाई कतिचोटि के हुन्छ भने उसले चाहिँ जे गरे पनि हुँदो रहेछ, उसले भने पनि हुँदो रहेछ, अन्याय गरे पनि हुँदो रहेछ, ऊ जित्दो रहेछ नि त, जिते जस्तो देखिन्छ। तर म तपाईँलाई देखाउँछु बाइबलमा साँचो उसले जितेको होइन, उसले अनेक भने पनि गरे पनि संसारको मान्छेहरूले सुसमाचारले मात्र जित्छ, प्रभुले मात्र जित्नुहुन्छ। शैतानको शिर कुच्याउने उहाँ हो, प्रभु येशू हामीसित हुनुहुन्छ। अनि त्यसैले हामीले अब जान्नु पर्यो कसरी जिउने। यहाँ अब यहाँ पढ्दै जाउँ, यहाँ रोमी 12 अध्यायमा चाहिँ अब 9 पदबाट है, विश्वासीलाई चाहिँ जहिले पनि भनेको छ कि उसको जीवनको नम्बर एक कुरा चाहिँ एउटै मात्र शब्द भन्यो भने प्रेम भनेछ, एउटै शब्द। अनि वास्तवमा छ नि, एउटा विश्वासी कसरी चिनिन्छ है, विश्वासी जस्तो कि एउटा सिपाही कसरी चिनिन्छ उसको लुगाले, होइन? अनि सिपाहीमा पनि ऊ चाहिँ कुन हो, होइन? कर्नल जनरल के हो, होइन? कप्तान हो कि के हो, होइन? चिन्नलाई त उसको तकमा हुन्छ होइन, यसो हेरे उसको फुली भन्छ कि थाली भन्छ, के भन्छ होइन? फुली तपाईँ तपाईँको छ ल, ठिक छ, घरमा छ। अब छ नि खालिदिएछ, विश्वासीको तखमा, विश्वासीको लुगा है चाहिँ प्रेम हो भनेर, प्रेम हो भनेर है। किनभने प्रभु परमेश्वर प्रेम हुनुहुन्छ, हामी परमेश्वर सन्तान हो, अनि यो कहिले पनि नछोड्ने है। भनेको मतलब हामी लाटो हुने भनेको होइन, हामी बुद्धिमानी व्यवहार गर्ने होइन, हामीले अरू मान्छेहरूलाई त्यतिकै हामीलाई ठग्न दिनु हुँदैन, थाहा पाएपछि किन व्यवहार गर्ने होइन जसले हामीलाई थाहा हुँदा हुँदै पनि तर प्रेम चाहिँ हामी नछोड्ने बुद्धिमानी हुने यहाँले याद छ प्रेम निष्कपट होस् खराब कुरालाई चाहिँ घृणा गर मान्छेलाई होइन तर खराब कुरालाई चाहिँ घृणा गर जुन कुरा असल छ त्यसमा टाँसी बस अनि यहाँ पढ्दै जाउँ सत्र पदमा यो खराब भन्ने शब्दलाई एकचोटि हेर्नेछौ किनभने दिन पनि खराब छ सत्र पद खराबको बदलामा कसैलाई खराब नगर है सबै मानिसहरूको दृष्टिमा भलो देखिने कुराहरूको पहिलेदेखि चिन्ता गर भलो भनेको चाहिँ खराबको ठिक उल्टा भला भनेको असल राम्रो शुभ सुसमाचार शुभ समाचार हामीसँग खराब समाचार होइन हामीसँग त राम्रो समाचार छ त्यसैले हाम्रो व्यवहार पनि खराबको बदलामा चाहिँ हामीलाई खराबी आउँछ त्यो दुःख कति हामीले नोक्सानी भोग्नु पनि पर्ला सजिलो छैन यो संसारमा जिउन तर के याद गर्ने भने प्रभुले मलाई दिने महिमाले जित्छ एक दिन होइन अनि केवल म चाहिँ प्रभुको हो भन्ने कुरा मेरो तकमा चाहिँ म झार्दिन मेरो लुगा लाउन छोड्दिन प्रेमको लुगै लगाउँछु खराब कुरालाई चाहिँ घृणा गर्छु त्यो त्यसको म पनि त्यही अनुसार गर्न थाल्दिन खराबको बदलामा कसैलाई खराब नगर अनि यहाँ पढ्दै जाऊ यहाँ भनेको छ एक्काइस पदमा है एक्काइस पदमा हेर्नुहोस् न खराबीसँग नहार अरे तर भलाइले खराबीलाई जित जित्ने त हामी रहेछ जित्ने त भलाइले जित्दो रहेछ खराबीले कहिले पनि जित्दैन यसो हेर्दाखेरि जित जस्तो देखिन्छ है शैतानले जित्यो जस्तो देख्दैन थियो उसले जब चाहिँ यो असल र खराबको ज्ञान दिने रुखको फल खायो भने चाहिँ राम्रो हुन्छ भनेर अनि फसाए पनि ऊ जिते जस्तो देखिन्थ्यो तर वास्तवमा उसको पतन शुरू पनि भयो है अचम्म छ परमेश्वर योजना कि परमेश्वरले नै मानिसलाई पाप गरोस् भने त होइन तर परमेश्वरलाई के थियो भने मान्छेले पाप गरेर नै को कारण नै येशु ख्रिस्ट यो संसारमा जन्मिने हो अनि शैतानलाई नष्ट गर्ने हो शैतानको आफ्नै हतियारले नै उसलाई आफैलाई काट्छ वास्तवमा उसको आफ्नै खाल्डोमा उपर्ने हो त्यसैले कहिले पनि हामी खराबीसँग खराबीले नै जवाब दिन खोज्यो भने चाहिँ हामी हार्छौँ होइन कसैले हामीलाई खराबी गर्यो भने चाहिँ हाम्रो हतियार अर्कै हुनुपर्छ जित्ने हतियार छ त्यहाँ त्यो चाहिँ प्रभु येशु ख्रिस्टले हामीद्वारा प्रयोग गर्न भलाइ हो त्यो चाहिँ खराबीसँग नहार तर भलाइले खराबीलाई के गर जित भने चाहिँ एकचोटि अर्को ठाउँ तपाईँलाई थाहा भएको पद योहन्ना स्वरमा जानुहोस् त योहन्ना स्वर योहन्ना स्वर अध्याय अनि संसारका मानिसहरू जो खराबमै जिरहेको छ नि उनीहरूलाई वास्तवमा झगडा गर्नु मनपर्छ भन्ने हो भने अब मानव एकजना मान्छे त्यस्तै मान्छे मलाई चाहिँ केही खराबी गर्दैछ भने उसले त के खोजिरहेछ भने मैले चाहिँ उसलाई यसा हिर्काओस् भन्ने चाहिरहेछ ताकि बेसरी हिर्काउनु पाओस् भनेर तर हामीले एकचोटि पनि त्यो हिर्काएन भने त उसले हिर्काउनै पाउँदैन अनि उसले रिसाइरहन्छ अलिकति हिर्काए हुन्थ्यो नि मलाई अनि त्यसलाई धुलुपुटो पार्थे तर अलिकति पनि हामीले नहिर्काउँदाखेरि चाहिँ हामीले जितिरहन्छ बुझ्नुहुन्छ है ल योहन्ना स्वर अध्यायको 33 पद ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर प्रेम शान्ति त्यस्तो हाम्रो तकमा ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ अनेकौं खराबी गर्नेछ तिमीहरूलाई है सामा यहाँबाट काँडा उताबाट अनेक हुनेछ चरा आइरहेछ अनेक गरिरहेछ तर सङ्कष्ट हुनेछ तर हार्नु पर्दैन त्यसैले साहस गर हरेस नखा हरेस र हार खानु शब्द उस्तै सुनिन्छ है हरेस खानुभन्दा हार खानु तर साहस गर मैले संसारलाई के गरेको छु जितेको छु मुक्तिदाताले उहाँले अनि प्रभु येशूले कसरी जित्नुभयो भने कुनै खराबी गरेर जित्नुभएको होइन उहाँलाई थप्पड लगाएको थियो उहाँलाई गिल्ला गरेको थियो उहाँलाई थुकेको थियो हिर्काएको थियो उहाँलाई कोर्राले पिटेको थियो के मात्र गरेन तर उहाँले भन्नुहुन्छ मैले संसारलाई जितेको छु एउटै खराबी गर्नु भएन उहाँ चाहिँ पिताको हातमा आफूलाई सुम्पिनु भयो पुरै भरोसा गर्नुभयो परमेश्वर तपाईँको इच्छा पूरा गर्नुहोस् होइन मेरो आफ्नै एउटै इच्छा पनि गर्दिन अनि उहाँमा भरोसा गर्ने जे गर्नुपर्छ गर्ने बाँकी कुराको लागि उहाँमा भरोसा गर्ने अनि प्रभुले संसारलाई उहाँले उहाँलाई थाहा छ कि कसरी के गर्नुपर्छ हामी त भर पर्ने उहाँमा अर्को ठाउँमा पनि हामी जाउँ पहिलो योहन्ना पाँच अध्याय है पहिलो योहन्ना पाँच अध्याय अनि पहिलो योहन्ना पाँच अध्यायमा अनि तीन पदमा लेखेको छ किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्वरको प्रेम हो यति गर्ने हामीले जे थाहा छ परमेश्वरले भन्नुभएको गर्ने प्रभुमा भरोसा गर्ने अनि परमेश्वरलाई प्रेम गर्नु भनेको नि उहाँले भनेको मान्नु हस् भन्नु कि उहाँले हाम्रो भलाइ खोज्नु भएको छैन र हाम्रो त सबभन्दा राम्रो भलाइ उहाँले गर्नुहुन्छ होइन अनि त्यसैले उहाँले भने अनुसार गर्यो भने हामीलाई भलाइ हुन्छ अनि के उहाँले भनेको कुरा गाह्रो छ त यहाँ भनेछ अनि उहाँका आज्ञाहरू कष्टपूर्ण छैनन् प्रभुको आज्ञाहरू चाहिँ हामीलाई चाहिँ सजिलो हो मेरो जुवा कस्तो छ भनेछ सजिलो छ मेरो भारी हलुका छ है यहाँ लेखेको छ किनकि परमेश्वरबाट जन्मेको हरेकले परमेश्वरबाट जन्मेको भनेको को हो परमेश्वरबाट जन्मने भनेको को हो हामी विश्वासीहरू होइन त ठिक छ होइन त परमेश्वर जन्मेको हामीहरू परमेश्वरबाट जन्मेको हरेकले हरेक भनेको छ हरेक विश्वासीले है हरेक विश्वासीसँग प्रभु येशू हुनुहुन्छ हरेकले संसारमाथि जय प्राप्त गर्दछ संसारमाथि चाहिँ ऊ जय विजय छ ऊ संसारसँग कहिले हार्नु पर्दैन सुन्दै हुनुहुन्छ है अनि जित्ने भनेको फेरि त्यही होइन नि फेरि यसरी होइन संसारसँग त्यो एक नाच भएर कहाँ हुन्छ त्यो होइन त्यो त हारेको होइन बुझ्नुहुन्छ है संसार माथि कसरी विजय प्राप्त गर्यो है किनभने प्रभु येशूको जीवन हामीभित्र भएकोले जब उहाँसँग हामी हिँड्छौँ नि उहाँले नै हामीले कसलाई के भन्ने कसरी गर्ने हामीलाई बुद्धि दिनुहुन्छ है अनि प्रेमद्वारा भलाइद्वारा हामी चाहिँ हार्दैनौँ जित्छौँ अनि प्रभुले आफ्नो काम गर्नुहुन्छ अनि त्यो जुन दुःख हामीलाई परेको हुन्छ नि अरूले गरेको कारणले केही आइपर्दाखेरि त्यो पनि हामीलाई चाहिँ धैर्य बनाउन हाम्रो विश्वासलाई झन् बलियो बनाउन प्रभुले प्रयोग गर्नुहुन्छ बुझ्नुहुन्छ अलिअलि है त्यसरी लेखेको छ अनि हाम्रो विश्वास नै यो विजय हो हामीले गर्नुपर्ने काम यति हो परमेश्वरमा भरोसा गरिरहने विश्वास गरिरहने हाम्रो विश्वास नै विजय हो जुन बेला हामी विश्वास गर्न छाड्छौँ र हाम्रो आफ्नै उपाय गर्न थाल्छौँ नि त्यो बेला चाहिँ हार्न थाल्छ हामी अनि हामी लड्छौँ अनि उठेर फेरि हामीले सिक्नुपर्छ हाम्रो पाठ है अनि सिक्दैछौँ अनि हाम्रो विश्वास नै यो विजय हो जसले संसारमाथि जय प्राप्त गर्छ अब एकचोटि दोस्रो कोरिन्थी एक दुई ठाउँमा मात्र छ अनि हाम्रो वचनको खण्ड यहाँ दोस्रो कोरिन्थी दुई अध्याय दोस्रो कोरिन्थी दुई अध्यायको अनि चौध पदमा त्यसैले संसार र खराबीसँग चाहिँ संसारकै तरिका र खराबीले हामीले जित्न सक्दैन हामी चाहिँ प्रभु येशु ख्रीष्टमा रहेर विजय हुन्छौँ अनि उहाँले हामीलाई विजय दिनुहुन्छ यहीँ लेखेको छ दोस्रो कोरिन्थी दुईको चौधमा अब परमेश्वरलाई धन्यवाद होस् अब परमेश्वरलाई धन्यवाद होस् जहिले पनि किनभने हामीसँग सुसमाचार छ है त्यसैले परमेश्वरलाई धन्यवाद होस् जसले ख्रीष्टमा हामीलाई सधैँ विजयी बनाउनुहुन्छ ख्रीष्टमा हामीलाई सधैँ विजयी बनाउँछ कहिले काहीँ मात्र होइन तपाईँसँग अघि हामीले पढेको थियौँ शुभ समाचार अथवा सुसमाचार छ अर्थात मुक्तिदाता छ प्रभु येशु ख्रीष्ट छ भने बाहिर भएको अब नेपाली भाषामा सु भनेको राम्रो अनि कु भनेको नराम्रो है नेपाली भाषामा त्यसैले कुसमाचार भनेको चाहिँ नराम्रो समाचार जस्तो कि हामीलाई खराबी गरिरहेछ मान्छेले अथवा मान्छेले मात्र यही संसारमा जिउन पनि गाह्रै छ, कहिले हामी रोग बिमारले सताउँछ अनि विभिन्न खालको आपत्ति विपत्ति पनि आइपर्ला, त्यो भयो कुसमाचार होइन, हामीलाई दुःख आइपर्यो संकष्ट। तर के छ भने जहिले पनि तपाईँको जीवनमा सुसमाचारले जित्नुपर्छ है, प्रभुले नै भन्नुभएको ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर, यी कुराहरू मैले तिमीहरूलाई भनेको हुँ, संसारमा तिमीहरूलाई यहाँ बाहिरपट्टिबाट चाहिँ संकष्ट हुनेछ तर साहस गर मैले संसारलाई जितेको छु। त्यसैले मुक्तिदाता प्रभु येशु ख्रीष्टमा चाहिँ हामीले जितिरहन सक्छौ, खालि के भने त्यो हामीले सिक्नुपर्छ, उहाँमा भरोसा गर्ने हो अनि हामीले जित्छौँ। विश्वासद्वारा हामी विजय हुन्छौँ, उहाँसँग हामी हिँड्छौँ, उहाँलाई पर्खन्छौँ, हामी आतिँदैनौँ पर्खन्छौँ, प्रभु अब मैले के गर्नु पर्यो मलाई थाहा पनि छैन, तर तपाईँलाई थाहा छ, त्यति भन्न सकिँदैन हामीले। बाइबल पढ्दाखेरि पनि के कहिले कहीँ पहिला म आत्तिन्थेँ, आजकल चाहिँ म त्यति आत्तिँदैन, बाइबल पढ्थेँ ओहो प्रभु मैले बुझ्दै सकिनँ भनेर आत्तिन थाल्थेन, अनि आजकल म के भन्छु नि यसो पढ्छु प्रभु म त बुझ्दै बुझ्दैन, तर तपाईँले बुझ्नुहुन्छ है, तपाईँले बुझ्नुहुन्छ त्यसै मलाई बुझाउनु पनि सक्नुहुन्छ, अनि तपाईँले जुन बेला चाहनुहुन्छ मलाई बुझाइदिनुहोस् यो के भन्नुभयो तपाईँले होइन, आत्ति नै पढ्छ है। अनि समस्या आउँछ ओहो कसरी गर्ने, अहिले पनि त्यही भन्ने हो नातिने प्रभु यो समस्या त मैले कुनै हालतले पनि मिलाउनै सक्दिनँ, मैले गर्न खोज्यो भने त झन् बिग्रिन्छ मात्र है, भएको छ नि त्यस्तो, तपाईँले कुनै एउटा बिग्रेको चिज चाहिँ तपाईँले बनाउनु खोज्दाखेरि झन् बिग्रिएको छैन है, रेडियो बिग्रियो बनाउनु खोज्यो नि त झन् बिग्रिन्छ है, कोही कोही त होला बनाउनु सक्दैन तर म त सक्दिनँ है, घडी खोल्नुहोस् न पुरा जति बिग्रिएको थियो त्योभन्दा 10 गुणा बिग्रिन्छ होइन, अनि समस्या पनि त्यस्तै हो कि हामी मिलाउनै सक्दैनौँ, तर प्रभुलाई भन्ने मैले त बनाउन सक्दिनँ तर तपाईँले सक्नुहुन्छ, मसित के छ सुसमाचार छ, मसँग एउटा खुसीको कुरा छ, त्यो के भने एउटा व्यक्ति हुनुहुन्छ प्रभु येशु ख्रीष्ट, अनि उहाँद्वारा मैले सबै कुरा गर्न सक्छु, उहाँ बिना एउटै कुरा पनि गर्न सक्दिनँ, त्यसैले जे गर्नुपर्छ नि गरिरहने है, ओहो मैले भ्याएन भनेर नातिने, जति गर्न सक्छ गर्ने आफ्नो काम जिम्मेवारी, अनि भोलि होइन अनि पर्सि एक एक दिन दिन दिनको एक दिन हिँड्ने, एकचोटिमा एक पाइला हिँड्ने हो, पहिला पनि भनेको छ नि होइन एकैचोटि 10 पाइला त हिँड्नु परेछ नि है, सकिन्छ एकैचोटि पुग्छ त्यहाँसम्म, अब एक दुईचोटि त सकिएला, अब कतिसम्म उफ्रिने हो त्यति है, किन उफ्रिरह भन्ला फेरि होइन, त्यसैले एकचोटिमा एक पाइला हिँड्ने क्या, हामी चाहिँ भोलि अनि पर्सिको लागि फिक्री गर्न थालिसक्छ होइन, योजना त गर्नु पर्यो सोचाइहरू होइन भोलि के, तर फिक्री नगर्ने भरोसा गर्ने आज गर्ने, अनि यसरी विजय हुन्छ, जस्तो कि अहिलेलाई अहिले मात्र जिते पुग्छ क्या, भोलि नै अहिले जित्नु पर्दैन, अहिलेको जे जे छ त्यति नै पर्याप्त छ, त्यही लडाईँ लड्नुहोस् न होइन, असल लडाईँ लड्नुहोस्, विश्वासद्वारा तपाईँ जित्न सक्नुहुन्छ, अनि त्यसैले परमेश्वरलाई धन्यवाद होस् जसले ख्रीष्टमा हामीलाई सधैँ विजयी बनाउनुहुन्छ। अर्को ठाउँ पहिलो कोरिन्थीमा जानुहोस् त, पहिलो कोरिन्थी को 15 अध्याय त्यसैले एउटा प्रश्न म तपाईँलाई सोध्न चाहन्छु, तपाईँसँग प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भने तपाईँ के कहिले हार्नुपर्छ, तपाईँसँग यो सुसमाचार प्रभु येशू ख्रीष्ट जो चाहिँ शैतानलाई शिरको च्याउने है मृत्युलाई पनि जितेर बौरी उठ्ने तपाईँसँग हुनुहुन्छ भने के तपाईँ कहिले हार्नुपर्छ खराबीसँग संसारको समस्यामा, कहिले कहीँ चाहिँ पर्ला जस्तो लाग्छ पर्दैन है, अब तर हामी हार्न पुग्छौँ कहिले काहीँ, भनेपछि हामीले केही सिक्नु रहेछ है, उहाँमा उहाँलाई नै हेर्नुपर्छ, तर हामीलाई थाहा छ है हामी कहिले पनि हार्नु पर्दैन, त्यो चाहिँ ठिक त्यसलाई चाहिँ समाति राख्नुहोस्, जुन जवाब दिनुभयो एकदम ठिक जवाब दिनुभयो, अनि त्यो चाहिँ जहिले पनि भन्नुहोस्, यदि केही गरी म हार्न पुगेँ भने खराबीसँग म हार्न पुगेँ समस्यामा म निराश हुन पुगेँ म आत्तिन पुगेँ भने त्यो चाहिँ मेरो अविश्वासले हो भनेर आफैलाई नै तपाईँले दोषी ठहराउनुहोस् अनि स्वीकार गर्नुहोस् होइन त, अनि त्यसपछि प्रभु अब म चाहिँ उठेँ तपाईँले मलाई उठाउनु भयो अब मलाई चाहिँ अरू पाइला चाहिँ हिँड्न सिकाउनुहोस् अनि त्यसरी नै हो, अनि कैयौंचोटि लडिन्छ तर हामीलाई सिकाउँदै हुनुहुन्छ, हाम्रो कारणले हारेको प्रभुको कारणले हारेको हो त कहिले पनि हारेन, प्रभुमा कहिले पनि भरोसा गरेर तपाईँले कहिले धोका पाउनुहुन्न। पहिलो कोरिन्थी 15 अध्यायको अब 57 पद
फेरि तर परमेश्वरलाई धन्यवाद होस्।
अब यो कतिचोटि सुनिन्छ है, परमेश्वरलाई धन्यवाद होस् जसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा, उहाँ बेगर होइन, उहाँ बिना होइन, हामी एक्लैले होइन, तर हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई के दिनुहुन्छ, विजय दिनुहुन्छ। उहाँले हामीलाई त्यो समस्यामाथि जिताउनुहुन्छ अरे है। त्यसैले तपाईँको के समस्या छ होइन, सानो ठुलो प्रभुलाई दिनुहोस् अनि प्रभु तपाईँमा म भर पर्छु, म आफै मिलाउन खोज्दिन, तपाईँले जे भन्नुभएको जे थाहा छ त्यो चाहिँ म गर्छु, अरू बाँकी कुरा तपाईँमा राख्छु। त्यति भन्न कति गाह्रो छ, एउटा सानो नानीले गर्छ है भर पर्न है। अनि हामी पनि प्रभुमा भर पर्ने अनि ख्रीष्ट येशूद्वारा हामीलाई विजय दिनुहुन्छ, यो त प्रतिज्ञा है, सायद दिनुहुन्छ होला भन्ने छैन, यो पक्कै दिनुहुन्छ है। त्यसैले प्रभुलाई धन्यवाद दिने, अनि त्यसैले लेखेको छ 58 पद, यसकारण प्रभुले हामीलाई पक्कै पनि, हामीलाई यही संसारमा हुँदाखेरि पनि, संकष्टहरू समस्याहरूले हामी च्यापिँदा घेरिँदा पनि, हामीलाई चाहिँ हार्ने, हामी अर्थात हामी चाहिँ पापमा हार्नु, हाम्रो विश्वासीलाई हार्नु भनेको हो, विश्वासीलाई हार्नु भनेको पाप गर्नु पुग्नु त्यति होइन, विश्वासीलाई हार्नु भनेको चाहिँ हाम्रो जीवनबाट प्रभुको मिठो बासना निस्किनु सट्टामा आदमको गन्ध निस्किनु, त्यही हो हामीलाई हार्नु भनेको। हामीलाई हार्नु भनेको चाहिँ परमेश्वरले सय गुणा फलाउन फलाउन चाहनु भएको थियो, सय गुणा फलेन है, थोरै मात्र फल्यो त्यो पनि हार्न है। त्यसैले हाम्रो निम्ति जित्नु भनेको चाहिँ हाम्रो जीवनमा चाहिँ ख्रीष्ट देखिनु, चिन्नु, उहाँको मिठो बासना फैलिनु, पापबाट हामी चाहिँ जोगिन र पापलाई हामी चाहिँ कुल्चेर हामी चाहिँ प्रभु येशू ख्रीष्टको धार्मिकतामा हिँड्नु, त्यो हो जित्नु भनेको होइन त, के कसो हो अनि यो आत्मिक लडाई हो नि त होइन। अनि त्यसपछि के हो, अनि यहाँ लेखेको छ यसको इनाम हुन्छ 58 पद, यस कारण मेरा प्रिय भाइहरू हो तिमीहरू, अब यहाँ 1, 2, 3 ता कुरा रहेछ तिनवटा कुरा, प्रभुले हामीलाई सधैँ विजय दिन सक्नु भएको हुनाले, अनि त्यो प्रभु चाहिँ तपाईँसँगै मसँगै भएको हुनाले कहिले पनि छोडिदिनु भन्नुभएको छ नि होइन त, अनि हामीले केवल उहाँमा भरोसा मात्र गर्नुपर्ने रहेछ अनि उहाँलाई आज्ञा पालन गर्नुपर्ने रहेछ होइन, उहाँलाई प्रेम गर्नु, त्यति त्यो हामीलाई विजय चाहिँ ग्यारेन्टी भएकोले हामी पापमा फस्नु पर्दैन, उहाँको महिमा हाम्रो जीवनबाट हुन सक्ने भएकोले के गर्ने, तिनवटा कुरा भनेछ। एउटा चाहिँ के भनेको छ भने स्थिर हो भनेछ, स्थिर हो भनेको चाहिँ हामी एउटै ठाउँमा एकदमै जसरी एउटा खम्बा चाहिँ गाडिएर बसेको हुन्छ अथवा एउटा बोट चाहिँ त्यहीँ रहिरहेको हुन्छ जरा हालेर, स्थिर है, स्थिर हो भन्नुभएको छ, प्रभुमा रहिरह, अचल हो अर्थात हामी चाहिँ हलचल नहुने नात्यो, अनि आफूले भरोसा गरेको ठाउँ नछोड भनेको, प्रभुलाई भरोसा गर्न नछोड, स्थिर हो अचल हो है, नबदल्यो तिम्रो मन होइन, शङ्का नगर प्रभुलाई होइन, अनि एकछिन पनि त्यो नगर, वास्तवमा प्रभुको इच्छा नै यही हो, स्थिर हो अचल हो, चञ्चल होइन, चञ्चल त ठ्याक्कै उल्टो हो, अचल स्थिर हो अचल हो र सधैँभरि प्रभुको काममा प्रशस्त हुँदै जाओ, सधैँभरि प्रभुको काममा प्रशस्त हुँदै जाओ। अब म तपाईँलाई एउटा प्रश्न सोध्छु है, यो कसरी हुन सक्छ र सधैँभरि प्रभुको काममा प्रशस्त कसरी हुने, भनेपछि हामीले बुझ्नु पर्यो प्रभुको काम भनेको के होइन त, किनभने यहाँ त सधैँभरि भनेको छ, भनेपछि सबै कामहरू चाहे खाऊ चाहे पिउ होइन, यहाँ पानी छ म पिउन पिउँछु है, चाहे खाऊ चाहे पिउ चाहे जेसुकै गर, जस्तै कि अब कतिजना तपाईँहरू सायद सबैजना आफ्नो बारीमा जानुहुन्छ होला यसपछि होइन होइन, तपाईँको दिमाग त्यहाँ पुग्नलाई पनि सही होला है, अब फेरि बोक्नु पर्ने भयो, एकछिन आराम त भएको थियो है नानीमा है तर अब फेरि जानु पर्यो है, तर सबै कामहरू चाहे हाम्रो होइन भारी बोक्ने काम, हाम्रो बन्द काट्ने काम, हाम्रो गोठाला जाने काम, घाँस काट्ने काम, खाना पकाउने काम, खाना खाने काम होइन, अनि फेरि भाँडा माझ्ने काम है, हामी चाहिँ प्रभुमा रहेर गर। अनि कहिले सधैँ उहाँसँग संगति गर्दै गर। साधारण कामहरू नै प्रभुको काम हो। जब त्यो सबैमा चाहिँ हामी प्रभुलाई नै सम्झन्छौँ, अर्थात् प्रभुबाट अलग नरहेर हामी गर्छौँ प्रभुको काम है। अनि उहाँले विशेष कहिलेकाहीँ त्यो नियमित हाम्रो दिनदिनको कामभन्दा अरू काम पनि दिन सक्नुहुन्छ है, अनि त्यसको लागि हामी तयार हुन्छौँ है। अनि सधैँभरि प्रभुको काममा प्रशस्त हुँदैछ। अब कसरी त्यो प्रभुको काम हुन्छ भने म तपाईँलाई बताउन लागिरहेछु। हामी जब चाहिँ हाम्रो दिनदिनको साधारण कामहरू, अरू सबै संसारले पनि गर्ने कामहरू है हामी ठिक हृदयमा गर्छौँ है, ठिक हृदयमा भलाइले गरिरहेछौँ, खराबीले जितिरहेछैन, संसारले थिचिरहेछैन, फिक्रीले हामीलाई निराश पारेको छैन है, पैसा त आइरहेछ होइन, अनि शरीरलाई भारी पनि छ, तर सबै चाहिँ प्रभुलाई धन्यवाद दिँदै, प्रभुमा आनन्दित हुँदै, प्रभुमा भरोसा गर्दै, र कुनै पनि बेला प्रभु मेरो लागि आउँदै हुनुहुन्छ, म चाहिँ उहाँको हौ, उहाँको निम्ति हौ, र कुनै खराबीसँग नहारिकन हामी चाहिँ गरिरहेका छौँ भने त्यो नै एउटा अचम्मको गवाही हुन्छ। किनभने अरू संसारले त्यसरी काम गरिरहेको हुँदैन। संसार त काम गर्दाखेरि त अरूलाई श्राप्दै काम गरेर होला है, परमेश्वरलाई पनि श्रापिरह होला, नचाहिने बेलामा पानी आउँछ तर विश्वासीहरू त्यसरी कुरा गर्दैनन्, प्रभुको काम भइरहन्छ त्यहाँ है। अनि कसैले के नभन्दा तर उनीहरूले ख्याल चाहिँ गर्छ है, तपाईँहरूलाई भन्दैन तर ख्याल गरिरहन्छ, फरक छ फरक। अनि त्यो चाहिँ ख्रिस्टको ज्ञानको मिठो बास्ना हो, चाहे चित्रेमा, चाहे ठाडेमा, चाहे देउराली जहाँसुकै हामी जहाँ छौँ कुवा पानी है, प्रभुको ज्ञानको मिठो बास्ना हामी फैलाउँ। अनि प्रभुले भन्नुभएको छ, किनभने तिमीहरूलाई थाहा छ प्रभुमा तिमीहरूको परिश्रम, हेर्नुहोस् है, परिश्रम, धेरै परिश्रम गर्नु छ, तर त्यो परिश्रम पनि प्रभुमा गर्यो भने, शरीरमा होइन, हाम्रो घमनमा आफ्नो शारीरिक कुरामा मात्र होइन, तर प्रभुमा उहाँको महिमाको निम्ति गर्यो भने त्यो व्यर्थ हुँदैन भन्नुभएको छ, व्यर्थ हुँदैन। आउनुहोस् अब हामी प्रभुलाई धन्यवाद दिउँ। त्यसैले आज चाहिँ छोटकरीमा भन्यो भने के भने, तपाईँ भित्र भएको सुसमाचारले संसारमा भएको कुसमाचारलाई चाहिँ जितिरहनुपर्छ, अर्थात् तपाईँसित भएको प्रभुले द्वारा चाहिँ संसारमा भएको संकष्टहरूमा चाहिँ जितिरहनुपर्छ है, जितिरहनुपर्छ। त्यो अनि शुभ बडो आनन्दको शुभ समाचार हो नि त होइन, अनि त्यसो भए त्यो चाहिँ संसारदेखि हार्ने खालको सुसमाचार त होइन, संसारलाई त जित्ने खालको, खराबीलाई, समस्यालाई, संकष्टलाई, अनि अनेकौं हामीलाई यो संसारमा आइपर्छ, कहिले काहीँ हाम्रो प्रिय जन कोही मर्छ पनि, तर त्यो बेलामा पनि हामी रुँदाखेरि पनि प्रभुलाई महिमा दिन सक्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ है। प्यारो परमेश्वर, धन्यवाद छ तपाईँले अचम्मको सुसमाचार हाम्रो लागि आफ्नो पुत्र येशु ख्रीष्टमा प्रबन्ध गर्नुभएको छ। हामी कहिले हार्नु पर्दैन, यही संसारमा पनि जहाँ तपाईँलाई थुकेको थियो, तपाईँलाई मानिसहरूले खिसी र गिल्ला गरेका थिए, र तपाईँलाई कुटेर पिटेका थिए, तपाईँलाई क्रुसमा टाँग्दाखेरि पनि तपाईँ विजय हुनुभयो, तपाईँले पिताको इच्छा पूरा गर्नुभयो, अनि तपाईँले अझ शत्रुहरूको लागि पनि प्रार्थना गर्दै भन्नुभयो, यिनीहरूले के गर्दैछन् पिता जान्दैन, यिनीहरूलाई क्षमा गर्नुहोस् भन्नुभयो। अनि प्रभु, यो संसारमा पनि तपाईँ हाम्रो प्रेमी प्रभु, तपाईँ हाम्रो हृदयमा जिउनु भएको छ, तपाईँ कहिले छोड्नुहुन्न, अन्तसम्म तिम्रो साथमा छु भन्नुभएको छ। त्यसैले हाम्रो विभिन्न कामहरू यस संसारमा गर्न अब यसपछि जाँदैछौँ, त्यहाँ पनि प्रभु तपाईँकै महिमा गर्न हामी चाहन्छौँ, हामीलाई सहायता गर्नुहोस्। हामी कमजोर छौँ प्रभु, हामीलाई सिकाउनुहोस् प्रभु तपाईँमा रहन, तपाईँमा हिँड्न, अनि जहिले पनि तपाईँको शुभ समाचारले जित्न सक्छ भन्ने अध्ययन गर्यौं। हाम्रो विश्वास तपाईँमा राख्न, जसले मृत्युबाट बढी उठ्नु भएर पापलाई जितेर पनि, मृत्युलाई जितेर पनि हाम्रो हृदयमा चाहे अचम्मको ज्योति उज्यालो ल्याउनु भएको छ, अनि हामीले पढ्छौं अनि हामीले सजिलै बुझ्छौं प्रभु, अन्धकारले कहिले पनि उज्यालोलाई जित्दैन, जहिले पनि उज्यालोले जित्छ प्रभु। धन्यवाद छ, तपाईँ हाम्रो जीवनको ज्योति हुनुहुन्छ, हाम्रो जीवनै तपाईँ हुनुहुन्छ मृत्युलाई जित्ने। अनि प्रभु त्यसैले मृत्युको गन्ध होइन तर जीवनको सुगन्ध फैलाउनेहरू हुनलाई हामीलाई यस तिस्टुङको यस भेगमा यो विभिन्न ठाउँहरूबाट हामीलाई चुन्नुभयो। हामी केही न केहीको मानिसहरूलाई तपाईँले बचाउनु भयो, तपाईँको अचम्मको योजना पूरा होस् प्रभु। हामी नदेखिने कुराहरू हेर्दै हाम्रो देखिने कामहरू गर्न सकौं, हाम्रो हातका गोडाको परिश्रमहरूमा तपाईँकै आशिष होस्। अनि तपाईँको यहाँ प्रिय छोराछोरीहरूमाथि तपाईँकै आशीर्वाद प्रशस्त राखिदिनुहोस्। अनि तपाईँको प्रशस्त अनुग्रहको लागि हामी धन्यवाद चढाउँछौ। अनि यही राख्दछौ प्रभु, अनि वचनहरू हृदयमा राख्न, निराश नहुन तर साहस गर्न, हरेस नखान, नहार्न तर तपाईँद्वारा जित्न, र तपाईँको यसैद्वारा महिमा हुनको लागि हामी अघि बढ्छौं। धन्यवाद छ। हामी त केही गर्न सक्दैनौँ प्रभु एक्लै आफै, तर तपाईँद्वारा सब कुरा गर्न सक्छौ। धन्यवाद छ। तपाईँ परमेश्वर भइदिइराख्नुहोस् हाम्रो हृदयमा, हाम्रो जीवनहरूमा, हाम्रो परिस्थितिहरू सबै जान्नुहुन्छ अघिबाट नै, त्यहाँ आइपुग्नुभन्दा अगाडि नै। अनि सब हाम्रो भलाइको लागि तपाईँले उत्पन्न गर्छु भन्नुभएको छ। हाम्रो खराबी होइन तर हाम्रो भलाइ गर्ने प्रभु, तपाईँलाई धन्यवाद छ। तपाईँको इच्छा पूरा होस् हाम्रो एक एकको जीवनमा, हाम्रो बीचमा चाहना नानीहरू अनि विश्वास गर्न बाँकीहरू जो जो छन् तपाईँले नै डोर्याउनुहोस्। धन्यवाद छ पिता, प्रभु येशूको नाममा हस्त। सबैलाई जय मसीह छ तर्फबाट। Yeah.